यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश हुने। सरकार र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस बीच सहकारी ठगी प्रकरण सम्बन्धमा छानबिन समितिको कार्यादेशमा सहमति जुट्न सकेन। मनसूनजन्य जोखिम भएका ठाउँमा तत्काल जनशक्ति खटाउन सम्बन्धित निकायलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन। र रेमाल चक्रवातका कारण बंगलादेशमा 10 जनाको मृत्यु, 1,25,00,000 भन्दा बढ़ी प्रभावित। अब समाचार विस्तारमा। संघीय संसदमा भोलि सरकारको आगामी आर्थिक वर्ष 2081-82 को वार्षिक बजेट प्रस्तुत हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको भोलि दिउँसो 1 बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय योजना आयोगले तोकेको 18 खर्बको सिलिङको हाराहारीमा बजेट आउने अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रोजगारी सृजना, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई बजेटले विशेष सम्बोधन गर्नेछ। बजेट भाषणको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। सहकारी ठगी प्रकरणका बारेमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुंग्याउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस बीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा सहकारी प्रकरण छानबिन समितिको कार्यादेशको विषय नटुंगिएको नेपाली कंग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो। गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिरहेको भए पनि समितिको कार्यादेशमा कंग्रेसले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै अन्य दल सकारात्मक नदेखिएपछि सहमति हुन नसकेको परियारले दावी गर्नुभयो। कंग्रेससँगको छलफलपछि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कंग्रेस कुनै सहमतिको पक्षमा नरहेको बताउनुभयो। उपाध्यक्ष पौडेलले नेपाली कंग्रेसले अनुचित र पूर्वाग्रही आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको तथा एमाले र एमालेका अध्यक्ष विरूद्ध लगाएको आधारहीन लाञ्छनाप्रति माफी माग्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ। भोलि जेठ 15 गते मंगलबार बिहान 11 बजे संघीय संसद भवन नयाँ भानेश्वरमा बैठक बस्ने नेपाली कंग्रेसले आज विज्ञप्ति मार्फत जनाएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले यही जेठ 23 गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत हुने जानकारी दिनुभएको छ। जनकपुरमा आज पत्रकारहरूसँगको कुराकानीमा मुख्यमन्त्री यादवले जेठ 21 गतेदेखि बजेट अधिवेशन शुरू हुने र 23 गते आफूले विश्वासको मत लिने तय भएको बताउनुभयो। उहाँले आफू अल्पमतको मुख्यमन्त्री नभएको दावी गर्नुभयो। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसूनजन्य विपदबाट हुन सक्ने सम्भावित क्षति रोक्न जोखिम प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ। मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2081-82 आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री लामिछानेले विपदको अति जोखिम भएका ठाउँमा सूचना दिने गरी तत्काल जनशक्ति खटाउन मातहतका निकायलाई निर्देशन दिनुभयो। गृहमन्त्री लामिछानेले सम्भावित क्षति न्यूनीकरणका लागि अन्तर्निकाय सम्बन्ध, साझेदार निकाय र दात्री निकाय बीच निरन्तर छलफल गरी गृह मन्त्रालयको नेतृत्वमा एकीकृत सहायता प्रणालीको स्थापना गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री लामिछानेले प्रत्येक जिल्लामा अस्थायी सहायता केन्द्र, टेलिफोन केन्द्र, विपद प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन सेवा, स्वास्थ्य सेवाको अभाव नहुने गरी प्रबन्ध मिलाउन समेत निर्देशन दिनुभयो। छलफलमा गृह सचिव एक नारायण अरियालले विगतका विपदका समयमा राहत र उद्धारमा हुने गरेको ढिलासुस्ती र अन्यलता हटाउन समन्वयलाई थप प्रभावकारी बनाइने बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउने सरकारको तयारी रहेको बताउनु भएको छ। मन्त्रालयद्वारा आज आयोजित संघीयता, लोकतन्त्र र कानूनी शासन विषयक अन्तर्क्रियामा उहाँले निजामती कर्मचारीमा देखिएका समस्या विधेयक आएपछि समाधान हुने बताउनुभयो। विधेयकले कर्मचारीको वृत्ति विकास, सरूवा र बढ़ुवामा न्याय गर्ने उहाँको भनाई थियो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेपाल विश्वविद्यालय विधेयकमाथि दफावार छलफल गर्न आज बसेको बैठकमा सांसदहरूले नेपाल विश्वविद्यालयले शैक्षिक क्षेत्रमा विश्वका विद्यार्थीलाई आकर्षण गर्न सक्ने पाठ्यक्रम पढ़ाउने कुराको सुनिश्चितता विधेयकमा गरिनुपर्नेमा जोड़ दिनुभएको छ। कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छन् भनेर अध्ययन अनुसन्धान गरी त्यसै अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने गरी नेपाल विश्वविद्यालय ऐन संशोधन गर्न सांसदहरूले आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय कमिटिको सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको महाधिवेशन दस्तावेज मातहतका कमिटिलाई पठाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले राजनीतिक समाजवादी कार्यक्रम विधान र सांगठनिक दस्तावेज थप छलफलका लागि मातहतका कमिटिमा पठाउने निर्णय गरेको पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। आगामी असार 16-20 गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन हुने तय भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। तराईका केही जिल्लामा गर्मी अत्यधिक बढ़ेको छ। बारापर्सा, रौतहट, बाँके, बर्दिया, कैलाली लगायतका तराईका जिल्लामा पछिल्लो 2 साता यता गर्मी अत्यधिक बढ़िरहेको छ। त्यस क्षेत्रमा तापक्रम बढ़ेर अधिकतम 40-43 डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गर्मी अत्यधिक बढ़ेपछि बाँकेको कोहलपुर नगरपालिकाले विद्यालयहरूमा गर्मी विदा दिएको छ। अत्यधिक गर्मी र लूका कारण पठन पाठनमा समस्या भएपछि 3 दिन विद्यालयहरूमा विदा दिइएको हो। यसै गरी बर्दियामा पनि अत्यधिक गर्मीका कारण 3 दिन विद्यालय बन्द गरिएको छ। बर्दियाको बढ़ैयाताल गाउँपालिका, कुलरिया नगरपालिका र मधुवन नगरपालिकाले आगामी जेठ 16-18 गतेसम्मका लागि विद्यालय बन्द गरेको छ। अत्यधिक गर्मी बढ़ेकाले 3 दिन विद्यालय बन्द गरिएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतीश यादवले जानकारी दिनुभयो। यस्तै पर्साको वीरगंज महानगरपालिकाले एक सूचना जारी गर्दै नगर क्षेत्रका शैक्षिक संस्थाहरू आगामी शुक्रबारसम्म बन्द गरेको छ। विशेष गरी बढ़दो गर्मीका कारण स्कूले बालबालिकाहरू प्रभावित भएको र उनीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगंज महानगरपालिकाले ज्येष्ठ 16-18 गते शुक्रबारसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले जानकारी दिनुभयो। दाङको तुलसीपुरमा रेडियो प्रसारण प्रविधि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालले जेठ 9-14 गतेसम्म दाङको तुलसीपुरमा रेडियो प्रसारण प्रविधि क्षमता अभिवृद्धि तालिम आयोजना गरेको हो। तालिममा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रसारण कार्यालय मातहतका कर्मचारीहरूलाई उत्पादन तथा प्रसारण सम्बन्धी तालिम दिइएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा रेमाल नाम दिइएको चक्रवातका कारण कम्तीमा 10 जनाको मृत्यु भएको छ भने 30,000 भन्दा बढ़ी घर भत्किएका छन्। हिजो मध्यरातमा गएको भीषण आँधीबेहरी र छालका कारण तटीय क्षेत्रहरूमा निकै असर परेको अधिकारीहरूले बताएका छन्। बंगलादेशको सबैभन्दा ठूलो सरकारी विद्युत वितरण कम्पनी बंगलादेश ग्रामीण विद्युतीकरण बोर्डका प्रमुख इन्जिनियर विश्वनाथ सिकन्दरले आँधीका कारण चटगाउँ क्षेत्र पूर्ण रूपमा विद्युतविहीन बनेको र यसबाट 1,25,00,000 भन्दा बढ़ी मानिस प्रभावित भएको बताउनुभयो। यसै गरी हिजै राति अफगानिस्तानमा गएको भीषण बाढ़ीका कारण कम्तीमा 16 जनाको मृत्यु भएको टोलो न्यूजले जनाएको छ। टोलो न्यूजका अनुसार बाढ़ीले डाण्ड ए घोरी, दोषी पुल ए खुमरी शहर, बन्द मध्य बदक्षानको मोरचक र ती प्रान्तका अन्य भागहरूमा असर पारेको स्थानीय अधिकारीहरूले बताएका छन्। बाढ़ीका कारण 300 भन्दा बढ़ी घरहरू ध्वस्त भएका छन्। अफगानिस्तानमा विभिन्न भागमा गत हप्ता गएको विनाशकारी बाढ़ीमा 300 भन्दा बढ़ीको मृत्यु भएको थियो। बाढ़ीले सयौं आवासीय घरहरू ध्वस्त पारेको छ भने हजारौं हेक्टर कृषि जमीनमा क्षति पुर्याएको छ। संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा आँधीका कारण 4 बाल बालिका सहित 18 जनाको मृत्यु भएको छ। मुख्यतया मध्य मिसिसिपी, ओहायो र टेनेसी उपत्यका जस्ता अमेरिकाको फराकिलो क्षेत्रहरूमा करिब 10.9 करोड़ भन्दा बढ़ी व्यक्तिले असिना दूषित र तेजयुक्त हावा र भयानक आँधीको खतराको सामना गर्नु परेको थियो। आँधी पूर्वानुमान केन्द्रले आँधी बेहरी पूर्वतिर सर्दै जाँदा खराब मौसमी प्रभावले व्यापक क्षति पुर्याउने चेतावनी दिएको छ। केन्द्रले अर्कान्सास, इलिनोइस, केन्टकी, मिसौरी र टेनेसीका भागहरू समेट्छ। सेन्ट लुइस र जेफरसन सिटी, मिसौरी, पादुका, केन्टकी, कार्बोन्डेल, इलिनोइसका 4,70,000 मानिसलाई प्रभावित गर्ने जनाएको छ। अब आर्थिक समाचार।
सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या पछिल्लो एक वर्षमा 5.5% वृद्धि भएको छ। गत फागुनसम्म सो संख्या 38,270,000 पुगेको छ। गत वर्ष सामाजिक सुरक्षामा आबद्धको संख्या 37,06,327 थियो। हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार बढ्दै गएको छ। चालू आर्थिक वर्षमा संघीय सरकारले सामाजिक सुरक्षातर्फ 2,98,57,19,00,000 रकम विनियोजन गरेको छ। सामाजिक सुरक्षामा सरकारले छुट्याएको रकम चालू बजेटको 22.67% र कुल गारस्थ उत्पादनको 5.5% बराबर हो। 10 वर्ष अघि आर्थिक वर्ष 2070-71 कुल बजेटको 8.17% मात्र सामाजिक सुरक्षा शीर्षकमा बजेट विनियोजन हुने गरेको थियो। आर्थिक वर्ष 2079-80 5 स्थानीय तहको बेरुजु शून्य भएको छ। काभ्रे पलाञ्चोकको महाभारत, पाँच थरको याक बरक, ताप्लेजुङको पाथीभरा, धादिङको बेनीघाट रोराङ र ललितपुरको कोन्जियोसोम गाउँपालिकाको बेरुजु शून्य देखिएको हो। महालेखा परीक्षकको आइतबार सार्वजनिक 61 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2079-80 ती स्थानीय तहको बेरुजु शून्य देखिएको हो। सातै प्रदेशका 753 स्थानीय तह मध्ये 746 स्थानीय सरकारको लेखा परीक्षण गरिएकोमा 5 तहको बेरुजु शून्य देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
अन्तिम समयमा सुग्रित मगरले गोल गरेसँगै शहीद स्मारक सी डिभिजन लीगमा स्वयम्बु क्लब हारबाट जुगेको छ। सात दोबाटो स्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा स्वयम्बुले खालीबारी युवा क्लबलाई 1-1 गोलको बराबरीमा रोकेको हो। 10 खेलबाट 11 अङ्क जोडीको खालीबारी 10 स्थानमा छ। समान खेलबाट 7 अङ्क जोडीको स्वयम्बु 3 स्थानमा छ। खेलको 13 मिनटमा मार्बल सुनारले गोल गरे तर खालीबारीले उक्त अग्रता जोगाउन सकेन। दोस्रो हाफको इन्जुरी समयको 6 मिनटमा सुग्रित मगरले गोल गर्दै स्वयम्बुलाई हारबाट जोगाए। अर्को खेलमा स्पोर्ट एकाडेमी सागाले सानेपा क्लब विरूद्ध 2-1 गोलको रोमाञ्चक जित हार निकालेको छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा सागालाई जित दिलाउन गम बहादुर मगर र विकास परियारले गोल गरे। सानेपाका लागि निराजनजङ साईले गोल फर्काए। जितसँगै 10 खेलमा 15 अङ्क जोडेको सागा 6 स्थानमा उक्लिएको छ। पराजित सानेपा समान खेलबाट 11 अङ्कका साथ 9 स्थानमा छ। क्रिकेट एलिगेन्स सेन्टर काठमाडौँले एनसीसीएच महिला तथा पुरुष टी20 क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। मुलपानी क्रिकेट मैदानमा सोमबार क्रिकेट एलेक्सिसले बल पार्क स्पोर्ट एण्ड इभेन्ट्स एकाडेमीलाई 5 विकेटले पराजित गर्यो। बल पार्कले प्रस्तुत गरेको 118 रनको लक्ष्य क्रिकेट एलेक्सनले 18.1 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बल पार्कले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 117 रनको युगफल तयार पारेको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट भोलि संघीय संसदको संयुक्त बैठकमा पेश हुने। सरकार र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस बीच सहकारी ठगी प्रकरण सम्बन्धमा छानबिन समितिको कार्यादेशमा सहमति जुट्न सकेन। मनसूनजन्य जोखिम भएका ठाउँमा तत्काल जनशक्ति खटाउन सम्बन्धित निकायलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन। र रिमाल चक्रवातका कारण बंगलादेशमा 10 जनाको मृत्यु, 1,25,00,000 भन्दा बढ़ी प्रभावित। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।